रात्रिकालीन अभिवादन कार्यक्रम कृति सौरभमा शुक्रबार यो रात्रिकालीन बसाईमा आज पनि प्रविधिबाट क्षतिजका साथ म सौभाग्यलक्ष्मी उपस्थित भइसकेकी छु। विजय एफएम 101.6 कार्यक्रम कृति सौरभका साथमा हामी 10 बजेसम्म तपाईँसँग रहनेछौँ। तपाईँ इन्टरनेट अनलाइनको www.vijayfm.org.np र मोबाइल एप्लिकेसनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। यस्तै तपाईँ यो कार्यक्रम सामुदायिक रेडियो मालिका एफएम 97.4 MHz कालीकोट र www.malikafm.org.npबाट पनि हरेक साता बुधबार राति 9:30 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी केही यस्ता लेखकहरूका कृति वाचन गर्नेछौँ जसले व्यक्तिका अनुभव, भोगाई र भावनालाई कदर गर्नेछन्। हामी कथा, लघुकथा र उपन्यास लगायतलाई कार्यक्रममा स्थान दिनेछौँ। कृति सौरभमा गएका 11 सातादेखि हामीले उपन्यास फिरफिरेको वाचन गरिरहेका छौँ। 12 श्रृङ्खलासम्म आइपुग्दा पृष्ठ 212 वाचन सकिएको छ। यहाँसम्म आइपुग्दा 100 सर्प मारेको चिलगाडी मरेको महिनौ भइसकेको छ। झगडा गरेका पवन र बसन्त फेरि मिल्न थालेका छन्। अब के हुन्छ सुनौ फिरफिरेको 12 अंश पृष्ठ 213।
कस्तो साइनो बाधी ल्यायो भन मेरो सानो सुन कथा एउटा गीत हार मेरो हो कि कस्तो साइनो बाधी ल्यायो भन मेरो सानो कस्तो साइनो बाधी ल्यायो भन मेरो सानो
दगुर्दै अलि तल आएपछि उनीहरूले खोला किनारमा होहल्ला गर्दै काम गरिरहेका मजदुर देखे। त्यतै गए। त्यहीँनिर त हो नि खोला फुटेको। बर्खामा त्यहाँको पानी अजिङ्गरझै फनफनाइँदै मैनापुरतिर जान्थ्यो। खेत बगाउँथ्यो र घर भत्काउँथ्यो अनि मैनापुरको नाम रेडियोमा आउँथ्यो। भत्केको ठाउँमा ढुङ्गा भरेर ठुल्ठुला जाली लगाइएको थियो। त्यही जालीमा मजदुर सिमेन्ट लगाइरहेका थिए। आधा त लगाइसकेका थिए। उनीहरूले त्यही छेउमा उभेर रोडा चाल्दै फनफनी घुमिरहेको मेसिन हेरिरहे हेरिरहे सिमेन्ट र बालुवाको धुवाले काँस फुले जस्ता कपाल भएका मजदुरहरू, हात र गोडामा प्लास्टिक बाँधेका। पवनले बसन्तलाई तान्यो। दुवै अलि तल गए। अगाडि सिमेन्टको पर्खाल थियो। पवनले यताउता हेऱ्यो। मजदुरहरू आफ्नै काममा व्यस्त थिए। उसले दाहिने हातको चोरौँलाई सिमेन्टतिर बढायो, गाडियो र औँलो फनफनी गुमायो। बसन्तले आत्तिँदै मजदुरतिर हेऱ्यो। थाहा पायो भने त गोच्छ नि। ए लड्का हो, नचला त्यहाँ, कोही करायो। पवनले चोरौँलाई स्वत आफूतिर तानेर गोजीमा हुल्यो। बसन्तले देख्यो, उसले त नाम लेखिसकेछ। नामको बिचमा प्लसको चिन्ह चाहिँ छँदै थियो। दुवै दगुरे अलि पर पुगेपछि बसन्तले भन्यो, किन लेखेको त्यहाँ? थापाको भए कुर्थे हामीलाई। सिमेन्टमा लेखेको नाम कहिले मेटिँदैन के? हामी मरेपछि पनि नाम जस्ताको तस्तै हुन्छ। बसन्त हाँस्यो। पवनले घाँटी किक्लिक्क पार्यो। म मरे भने त क्यार छस् भन्थे? त मर्दै मर्दैनस्। मरिहाले भने क्यार छस् भन् त? मरुन्छु, बसन्तले मधुर स्वरमा भन्यो, अनि तँलाई चिठी लेखिरहन्छु। पवन खिस्स हाँस्यो। कुन ठेगानामा पठाउँछस् अनि? तँ पहिला मरेर देखा, अनि म चिठी पठाएर देखाउँछु। बसन्तले अरू केही भन्न पाएन, किनभने एउटा आँपको पात उड्दै आयो र पवनको छेउमा खस्यो। पवनले खिस्सा हाँस्दै आँपको पात समायो। फिरफिर बनाएर भन्यो, जित्ने राजा हार्ने दाउरे। पवन दगुर्यो, हातको फिरफिरे फन्न घुम्यो। यसो हेर्दा उसले फिरफिरे उडाएको हो कि फिरफिरेलाई उसलाई तानेको थाहै हुन्न थियो। जुठियामै, बसन्तले बोलायो। हाय, पिँढीमा टुलाएर बसिरहेकी जुठियामैले खिस्सा हाँस्दै पछ्यौराले मुख छोपिन्। जुठियामै दिनभर उदास भएर भर्खरै 2:15 बजे हाँसेकी हुन्। इनारमा कसैले सर्प फाल्दैपछि हाँसो हराएको थियो। उनले जीवरामलाई भनिन्। उनले सुल्पा तानिरहे। गुहारामलाई भनिन्। ऊ फरुवा बोकेर खेततिर लाग्यो। सर्वजित मास्टर साहबलाई भनिन्। उनी घोडा हल्लाएर बसिरहे। जयमलीलाई भनिन्। ऊ बाख्रोलाई घाँस दिन गई। उनले सारा गामलाई इनारमा सर्प भेटेको कुरा भनिन्, तर कसैले कारण भन्न सकेन। अनि जसुदाको मसिनको खटखटसँग ताल मिलाउँदै सुक्क सुक्क गरिरहन्। जसुदाले के भनन्, गाम त्यति पापी त छैन दिज्जै। जसुदाले यति भन्न सकिन्, कसैले हुर्याउँदा इनारमा खस्यो होला, क्यार्नु अब। जुठियामैले इनारको पानी खान छाडिन्। टमाटा टोलबाट पानी ल्याउन थालिन्। थरथर गोडा कमाउँदै खलखली पसिना काट्दै 3 ठाउँमा बिसाउँदै पानी ल्याउन उनलाई 1 घन्टा लाग्थ्यो। टमाटा टोलबाट पानी ल्याउन थालेको 1 महिना दिनपछि उनको गान दुख्न थालेको थियो। हरेक रात इँटा तताएर पेट सेक्थिन्। कहिलेकाहीँ असारेलाई सम्झिँदै रुँदै कोल्टे फेर्दा फेर्दै शान्तिरामका कुखुरा कराउन थालिसक्थे। आँसुले रुजेको सिरानी उल्टाउँथिन्। उनका आँखाका कुनु सधैँ रसाएका देखिन्थे। त्यत्तिकै सुस्केर निस्किरहन्थे। ओठ क्वालिटी परिसकेका थिए। साँझ पख त्यसै त्यसै ज्वरो आए जस्तो हुन्थ्यो। कि साँच्चै असारे मरि नै सकेका हुन् र? जुठियामैको आँट धर्मराउन थालिसकेको थियो। कि गाउँले भनेका कुरा ठिक हो, असारे फर्किन्नन्। उनलाई हिक्कै हुन्थ्यो। असारे बा भन्थे, यी पिपलका रुख होइनन्, यी त कसैलाई कुर्दा कुर्दै पिपल भएका मान्छेहरू हुन्। कि उनी पनि पिपल हुन्छन्? आज पनि खोलामा नुहार आयो बाबै? उनले पवन र बसन्तका आँखी भाउमा टल्केका बालुवाका कण देखिन्। बाबै जातिभित्ति खोलामा डुब्नुहुन्न। उनीहरू खिस्सा हाँसे। हामी त चिया खान आएको। बसन्त पिँढीमा बस्यो। म हुन्जेल खाऊ बाबै। उनी भित्र पसिन्। म त आकाशको छेउमै पुगेकी घाम हुम्केरे। उनीहरू पनि भित्र पसे। अगेनामा चिया उम्लिँदासम्म सबै चुप रहे। जुठियामै चुपचाप बाफ उडिरहेको कितली हेर्दै टोलाइरहन् र भनिन्, हिजो राति मापाको सपना देखेँ बाबै। त्यही तुलसीको मठनेर असारेले नल गाडिरहेको थिए। एकछिन त अब पानी लिन टमाटर तेल जान पर्दैन भनेर खुसी भए बाबै। असारेले नल चलाए, खलल्ल पानी आयो। असारेले लत जुठी पानी चाख भने। उनले नल चलाइरहे, मैले पानी पिइरहेँ। तर मलाई के भएको थियो कुन्नी, जति पानी खा पनि मन भरिने होइन। असारे नल चलाएको चलाइ छन्, म खाएको खाइछु। जति पानी खान्छु उति तिर्खा बढ्छ बाबै। अनि त म आत्तेँ, तैपनि पानी खाएको खाइथेँ। एकछिनपछि त नलबाट भुर्र बालुवा पो खसो। यसो आत्तेर हेरेको असारे त कतै थिएनन्, नल पनि थिएन। म त सुकेको खोलाको किनारा उभेकी रहेछु बाबै। असारेलाई बोलाउन खोजे, आवाजै निस्केन। दगुर्न खोजे, खुट्टै चलेनन्। आत्तेर बिम्झे। उनीहरू ट्वाल्ल पर्दै एकअर्कालाई हेर्न थाले। विपत्ति आम्ने बेला भगवान्ले सन्देश पठाउँछन् भन्थे, हो कि के हो? उनले चियाको गिलास दिँदै भनिन्। सपनाले भन्न खोजेको के होला भनेर बिहानभरि सोचे, केही मेसो पाउन सकिन, मन बेचाइन्छ। अचेल त त्यसै त्यसै डर लाग्छ। अब इनारमा मरेको सर्प फालिदिनेले राति सुत्या बेला घाँटी अठाम्न आम्छ कि जस्तो लाग्छ। त्यस्तै त्यसै हात गोडा चिसा हुन्छन् बाबै। हामी छौँ जुठियामै, नडराउनुहोस्। पवनले भन्यो, अब तिमीहरूकै भरले त बाँचेको छु नि बाबै। अब मेरो नाति भएको भए यस्तै भन्दो। उनका आँखाका कुना रसाए। म पनि कति पिन्छे भाकी, अब तिमीहरू मेरा नाति नै त हौ नि बाबै। म त यो गामबाट तिमीहरूकै काँध चढेर बिदा हुन्छु। आफ्नै नातिहरूले घाट पुर्याएको सन्झिम्ला के रे, रगतको नाता भन्दा मनको नाता गहिरो हुन्छ भन्थिन् मेरी बजै। अब तिमीहरूसित मनको नाता गाँसियो। पवन खिस्सा हाँस्यो। जुठियामै कथा सुनाउनु न आज, बसन्तले चियाको गिलासमा फुफु गर्दै भन्यो। आजकल त कथा पनि आम्दैनन् बाबै, उनले सुस्केर हालिन्। कथा सुनाउने पनि हराउँदै गए, सुन्ने पनि हराए। मेरा हजुरबा खुब कथा कल्पिन्थे। हामी त यसै गरी अघिनाको छेउमा बसेर खुब कथा सुन्थ्यौँ बाबै। पहाड जत्रो अग्लो राक्षसका कथा सुन्दा त ज्यानमा काँडा उम्रिन्थे। सात गामका मान्छे कथा सुन्न हाम्रै घर आउँथे। आजकल त ती कुरा अर्कै जुनिका जस्ता लाग्छन्। म त मेरा हजुरबा जस्तो कथा सुनाउन जान्दिनँ, उनी टोलाइन्। उनले घङ्गारुको छडी टेक्दै खुट्टा कमाउँदै सुर्पा ओठमा चेपेर हिँडिरहेका हजुरबालाई सम्झिन्। एक दिन हजुरबाले भनेका थिए, जुठी जिन्दगीमा दुःख पर्दा एक्लै हुँदा कहिल्यै नआत्तिनु, कथा कल्पनु, मनलाई आकाशमा पुर्याउनु, मनमा चयन हुन्छ। म त त्यसै गर्छु जुठी, कथा कल्पन नजानेको भए म त उहिले मरिसक्थे। यसो छाती दुख्दा भगवान्ले छाती छोएर गएको कथा कल्पन्छु, दुखाइ हराइकन जान्छ। त पनि कथा कल्पन सिक, पछि काम लाग्छ। हजुरबाले ठिक भनेका थिए। उनले एक्लो हुँदा कथा कल्पेरै त समय काटिन्, मनमा चयन भयो। फरक यति त हो नि, हजुरबाले र उनले कल्पने कथा फरक थिए। हजुरबाले 85 वर्षको हुँदासम्म कथा कल्पे, जब कथा कल्पन दिमागले साथ दिएन मरे। आजकल जुठियामै जब कथा कल्पिन थाल्छिन्, मन बाख्राको पाठो चाहिँ कता कता दगुर्छ, बसमा हुँदैन। त्यसैले त हो नि उनलाई डर लाग्न थालेको। हिजै राति पनि एउटा कथा कल्पन खोजेकी थिइन्, अधुरै हुँदा निदाकी थिइन्। कि त्यही कथा सुनाउने हो र? साँच्चै जुठियामै, कथा सुनाउनुहोस् न, बसन्तले कर गर्यो। लौ सुना, एउटा ठूलो नदी थियो, त्यही भित्र सानी नदी पनि थिए। पहाडबाट बग्दै आएकी चञ्चल थिए। उसलाई ठूलो नदीसित मिसिएर बग्दा बग्दा आफ्नो बेग थामिए जस्तो लागिरहेको थियो। उसले ठूलो नदीलाई भनी, म संसार घुम्न चाहन्छु, म सारा फुलको जरा जरा हिँडेर हजारौं फुल सिच्न चाहन्छु। ठूलो नदीले भन्यो, जाऊ, तर गएको बाटो याद गर्नु, नत्र फर्किन गाह्रो पर्छ। के थाहा फर्किन्न कि? उसले हाँस्दै भने, तैपनि आफू हिँडेको बाटो कोर्दै जानु। ठूलो नदीले भन्यो, कहिलेकाहीँ काम लाग्छ। नदी छुट्टिएर चञ्चल हुँदै अर्को दिशा गई। जङ्गलै जङ्गल, उकालो ओह्रालो, कति हिँडे कति, हजारौं फुल फुलाई। खडेरीमा सुक्दै गएका रुखहरू उसको स्पर्शले फेरि हरिया भए। तिर्खाएका जनावर फेरि तङ्ग्रिए। सबैले उसलाई भने, नदी नानी, तिमीले हामीलाई मर्नबाट जोगायौ, परेको बेला सम्झिनु, हामी सहयोग गरौँला। बाचा भो, नदीको सपना पुरा भइरहेको थियो। कैयौँ दिनपछि नदी बाटो बिराएर मरुभूमि पुगे। न त फुल थिए, न त जनावर। हिँड्दा हिँड्दै नदी थाक्दै गई, सुक्दै गई, कमजोर हुँदै गई। एक दिन अचानक उसलाई तिर्खा लाग्यो। पिउनलाई पानी कतै थिएन। मरुभूमिमा टाढा टाढा पोखरी जमे जस्तो देख्थे। जब नजिक पुग्थे, त्यहाँ बालुवाको थुप्रो बाहेक केही हुँदैन थियो। उसले ठूलो नदीले भनेको सम्झी, आफू आएको बाटो पनि कोरेकी थिइन। फर्किन खोजे तर फर्किन सकिन। जीवन र मरणको दोसाधमा पुगे। सूर्यले नदीको दुःख हेर्न सकेन। उसले भन्यो, नानी, म तिमीलाई सहयोग गर्छु, तर एउटा समस्या छ। के? तिमी पुरानो नदी नै रहँदिनौ, नयाँ बन्नेछौ, तिम्रो आत्मा मेटिनेछ। नदीले नमानी सुख थिएन। सूर्यले नदीलाई बाफ बनाइदियो, बादलसम्म पुर्याइदियो र भन्यो, मित, यी नानीलाई यिनको ठेगानासम्म पुर्याइदिने जिम्मा तिम्रो। बादल हाँस्यो, सानी नदीलाई काँधमा बोकेर हिँड्न थाल्यो। बिचरीले त्यत्रो दुःख गरेर पछि सम्झिनलाई कति कुराहरू आत्मामा बोकेकी थिए, ती सबै हराए। फुल र जनावरले उसको समस्या थाहा पाए। फुलबाट पराग उडेर आकाशतिर गए। जनावर आकाशतिर हेर्दै कराइरहे, उनीहरूले प्रार्थना गरिरहे। नदीको पुरानो आत्मा फर्कियो। बादलले ठूलो नदीका छेउछाउमा लगेर वर्षा छरिदियो। नदी फेरि चञ्चल पानी भएर खसिरहे। आयौ? ठूलो नदीले खुसी हुँदै सोध्यो। आए, कहिल्यै पुरा नहुने मृगतृष्णा भोगेर आएँ। सायद म हजुरभित्रै भएकी भई थाहै पाउन्नथेँ नदीलाई पनि मृगतृष्णा हुन्छ भनेर। यो कथा त बसन्तले सुन्दै आएका कथाभन्दा फरक थियो। उसले पवनतिर हेऱ्यो, उसले पनि केही बुझेनछ। ओठले प्राय, साथमा हुँदा केही कुराको महत्त्व हुन्न बाबै, जुठी आमाले भनिन्। जब साथमा भएको मान्छे टाढा जान्छ, कहिल्यै फर्किन्न, बल्ल उसको महत्त्व थाहा हुन्छ। सधैँ साथमा भएको कुरा पित्तल हुन्छ बाबै, जब टाढा हुन्छ थाहा हुन्छ, सुन पो रहेछ। यही सोचेर यो कथा कल्पेकी। अहिले कथा बुझेनौ होला, पछि बुझ्छौ। कहिलेकाहीँ झिन्नकीले फिरफिरे चाहिँ फन फनि घुमाउँछ, बल्ल कथाको मेसो थाहा हुन्छ। बसन्त हाँस्दै बुढो मान्छे चाहिँ घुँडामा हातले ठेल्दै उठ्यो। दायाँ घुँडा निदाएर चिचिन्डो चाहिँ लुलो भएछ। धर्मराउँदै भित्ता समायो, बाबै, झिन्नकीले पनि कहिलेकाहीँ यसरी नै धर्मराउँछ। जुठियामै हाँसे जस्तो गरिन्। त्यस्तो बेला कथा कल्पनु आँट पाइन्छ, पवनले मुन्टु हल्लायो। पवनले उठ्दै भन्यो, जुठियामै, हामी लागिम, जाऊ जाऊ, धेरै डुल्ने पनि नगर बाबै। जुठियामैले मधुरो स्वरमा भनिन्, बाँसबारीलाई दशा लाग्छ। उनीहरू बाहिर निस्के, आँगनको किनारतिर लागे। जुठियामैले हतारिँदै बाहिर निस्केर सोधिन्, बाबै, मेरा चिया खाएको कुरा घरमा भन्छौ कि भन्दैनौ? भन्दैनम्, पवनले सोध्यो। किन जुठियामै? नभन्नु नभन्नु, जुठियामै खुइय सुस्केर हाल्दै पिँढीमा बसिन्। म त केटाकेटी भनेर मायाले दिन्छु, गाम्लेले के सोच्लान्? मलाई त हिजो आज जे कुराको पनि डर लाग्छ बाबै, कालबेला ठिक छैन। उनीहरू हिँडे। अलिपर आएपछि बसन्तलाई कसैले सुस्त बोलाए जस्तो लाग्यो। पछाडि फर्कियो, केही थिएन, केवल सुनसान बाटो थियो। जुठियामै पिँढीमा आफ्नै घुँडातिर झुकेर बसेकी थिइन्। लौ, उनी त रुनु पो थालिछन्, यति पिन्चे त थिएनन् पहिला। उसले एकछिन उभिएर जुठियामैलाई हेरिरह्यो। पवनले उसको हात समाएर तान्यो। अभेरपछि जुठियामै टमाटाटोलतिर पानी लिन गइन्। पानी लिएर पिपलको रुखमनतिर आइपुग्दा कोहिनुर झाँक्री त्यही थकाइ मारिरहेको थियो। उसले पसिनाले नुहाएको थियो, प्यासले प्याक्क भइसकेको थियो। आँतको किनारमा हुरहुर्ती आगो बोलिरहेको थियो। घाँटीबाट आवाज पनि निस्किरहेको थियो, च्या च्या। जुठियामैले छेउमै गाग्री बिसाइन्। गाग्रीबाट पानी छचल्किरहेको थियो। कोहिनुरलाई छचल्केका पानीका मसिना धार अमृत जस्तै लागे। पानी पिलाउँछौ माई? उसले भन्यो, बहुतै प्यास लागेको छ, धर्म लाग्छ। लौ, पानी पनि कसले पिलाउँदैन बाबै? दैवले धर्म कमाउने सजिलो बाटो बनाएछन्। तिर्खाको मान्छेलाई पानी पिलाइदेऊ, धर्म कमै हालिन्छ। जुठियामैले गाग्रीको ढिल अलिकति ढल्काइन्। कोहिनुरले अलिकति झुकेर अञ्जली थापेर घटघट पानी पिउन थाल्यो। मुखबाट छर्केको पानी रुद्रघण्टी हुँदै छातीतिर खस्यो। भतभती जलिरहेको छाती पनि ठन्डा भयो। क्यार्नु बाबै, पानी मिठो त मेरै इनारको थियो, उनले सुस्केर हालिन्। मरेको सर्प भेट्यो, इनार खेर गयो, टमाटा टोलको पानी त्यति मिठो छैन, क्यार्नु बाबै। कोहिनुरले गाउँलेहरूको अनुहारमा डर देखिसकेको थियो। उसले मनमनै जाल बुन्यो, सोच्यो, अब मैले बुनेको जालमा यिनीहरू माछाका भुरा झैँ छटपटाउँछन्। चिलगाडीलाई खानेले यसलाई पनि खान खोज्दैछ। आकाशमा चन्द्रमा निस्केपछि उकरायो, मैले भनेकै थिएँ, त्यो फेरि फर्केर आउँछ। आयो, फेरि आयो, ऊ बतासित लड्न थाल्यो। पम्फा तुलारामको निधार छाम्दै चिसा पसिना पुछिदिँदै रुन थाले। गुहारामले एकछिन किलामा बाँधेको गोरु चाहिँ छटपटेर एकै ठाउँमा फन्का लगायो अनि घुप्लुकको कोहिनुरका गोडामा घोप्टियो। महाराज, जसरी हुन्छ मेरो छोरालाई लैजान नदिनुहोस्। उसले हिक्का छाड्यो। मेरो एउटै छोरो हो महाराज, कोहिनुरले मुन्टो हल्लायो। उसले ठुलो स्वरमा मन्त्र फलाक्दै आँगनको फन्का लगायो। मुकुटमा जडेका मयूरका प्वाख हुरी चले जसरी हल्लिन थाले। ज्यानभरि झुन्डेका घन्टीहरू आपसमा ठोकिन थाले। मैले त्यसको स्वरूप देखिसकेँ, कोहिनुर करायो। त्यो आइमाई हो, बोक्सी हो, म त्यसको चुल्ठो समाएर लडाउँछु, छाड्दिन। गाउँलेहरू मुखामुख गर्न थाले। अबेर भइसकेको थियो। सर्वजित मास्टर साहब उठे, गुहारामको काँध थपथपाए र घरतिर लागे। घर पुगेर टुकीको मधुरो उज्यालोमा कोल्टी परेर निदाएको पवनलाई हेरे। रमा उत्तानो परेर सुतेकी थिए। उसको मुख खुल्लै थियो। उनले प्रेमले रमाको चिउँडो सुस्तरी माथि धकेलिदिए। खुइय सुस्केर हालेर आफ्नो कोठातिर लागे। ओछ्यानमा पल्टेर ढ्याङ्ग्रोको आवाज सुनिरहे। कोहिनुर उफ्रिँदा उफ्रिँदा असिन पसिन भयो। पसिना उसको चाउरीमा भरिएर भुइँमा खस्न थाले। ऊ तुलारामतिर हेर्दै सोचिरहेको थियो, यो बच्चा पनि मर्ने भयो, बाँच्दैन, अब के गर्ने होला? यसलाई पनि बचाउन सकिनँ भने यो गाउँमा मेरो प्रभाव बाँकी रहला। उसको दिमागको चेपबाट माकुरो निस्कियो र जाल बुन्न थाल्यो। कोहिनुरले गुहारामले ठिक्क पारेको कालो कुखुरो समायो। कुखुरो अघिसम्म कोहिनुरलाई नै हेर्दै छक्क परिरहेको थियो। कुखुरो हातको जालमा परेपछि छटपटायो। पखेटा एकापसमा मोडिदिएका थिए, त्यसैले पखेटा हल्लाउन पाएन। एकैछिनमा कुखुरोको टाउको छिट्टिएर भुइँमा खस्यो। कुखुरोका आँखाहरू झिमझिम भए। कोहिनुर उफ्रिँदा उफ्रिँदा थाकिसकेको थियो। उसको स्याँ स्याँ बढिसकेको थियो। निद्राले थकित बनेका गाउँलेलाई उसले राम्ररी देख्न पनि सकिरहेको थिएन। एकपल्ट त उसले चेलो सन्तलालको टाउको नै दुईटा देख्यो। सोच्यो, कमजोरी बढेछ। उसको उफ्राइ शान्त हुँदै गयो, आवाज सानो भयो। अब उसले रोकिनु थियो, आफैलाई थाम्न गाह्रो भइसकेको थियो। त्यसले खान्छे, छाड्दिन, उकरायो। त्यसलाई गाउँबाट ननिकालेसम्म यसरी बच्चाहरू खाइरहन्छे। त्यो बिरालो बनेर गाउँ डुल्छे। यो घरमा पनि आएकी थिए। त्यसलाई गाउँबाट निकाल, नत्र त्यसले सबैलाई खान्छे। पम्फा जोडले रुन थाले। चिन्ता नगर, उसले ढ्याङ्ग्रो जोडले ठटायो, मैले बोक्सी पत्ता लगाइसकेँ। सबै गाउँलेका कान ठाडा भए। उनीहरूको मुटु पनि ढ्याङ्ग्रो झैँ बज्न थाल्यो। को होली बोक्सी? यति सानो गाउँमा आफूहरूका बिचमा बोक्सी भएको पनि थाहै भएन त। सबै चकित थिए। गुहाराम भने रिसाह गोरु झैँ फुवा फुवा गरिरहेको थियो। हिजो मात्रै आइपुगेको उसको सालो रने उसको काँस समाएर भुइँमा बसाल्न खोजिरहेको थियो। कोहिनुरले स्यास्याले भरिएको आवाजमा जाल फ्याँक्यो, ल सुन, अब म बोक्सीको हो भन्छु। भोलिपल्ट बिहान 7:15 जाँदा तुलारामका छिटिक छिटिक गरिरहेका नसा सामसुम भएका थिए। ढोका छेउको पिँढीमा भर्खरै गोबरले लिपेको भुइँमा नयाँ गुन्द्री ओछ्याएर उसलाई सुताइएको थियो। आवाजहीन पम्फा ढोकानेर अडेस लाएर बसेकी थिए। उसका ओठहरू कक्रक परेका थिए। दायाँ आँखाबाट आँसुको मसिनो धार बगिने रहेको थियो। उसको अनुहार कापीको पन्ना झैँ सपाट थियो। ऊ बेला बेला पुलुक्क तुलारामलाई ढाकेको कम्मलतिर हेर्थे। छातीमा बेसमारी मुड्की बजार्थे। गुहारा आँगनको पल्लो कुनामा कञ्चटमा दुवै हत्केला राखेर टुक्रुक बसेको थियो र उसको दायाँपट्टि थियो कोहेनुरले रेटेको कालो कुखुराको रातो रगत। रगतको छिटा आँगन छेउका सलक्क परेका उखुको झ्याङसम्म उछिटिएको थियो। कोहेनुरले बालेको आगो निभिसकेको थियो। उसको मुकुटबाट खसेको मयूरको प्वाँ कुखुराको रगतको टाटामा टाँसिएको थियो। खरानी अक्षताहरू आँगनभरि छरिएका थिए। ऊ बिहान पख सुन्निएका पिडौला लतार्दै हिँडेको थियो। भिनाजु, अब भान्जालाई लैजाऊ, नरेले गुहारामको काँध छुँदै अलिकति झुकेर भन्यो। गुहारामले सुन्निएका आँखाहरूले एकपल्ट तुलारामको अनुहार हेऱ्यो। तुलारामलाई पिठ्यौतिरबाट उचाल्यो र छातीमा च्यापियो। उसको मधुरो हिक्का छुट्यो। जीवराम अघिअघि शङ्ख बजाउँदै हिँडे। पछि तुलारामलाई छातीमा च्यापेको गुहाराम र उनीहरूलाई अनिद्राले थलिएका मलामीले पछ्याए। पम्फा आफ्नो छातीमा मुर्की बजार्न थाली। महिलाहरूले उसका हात समाउँदै शान्त पार्न थाले। उसले पहिला दारा किटी अनि मुर्छा परी। सर्वजित मास्टर साहबले बिहानै खाना बनाइसकेका थिए। उनी चाँडै खाना खाएर स्कुल जाने तयारी गरिरहेका थिए। त्यसै बेला उनले शङ्खको आवाज सुने। पवन र रमा नलमा अनुहार धोइरहेका थिए। पवनले अनुहारमा साबुन लगाएको मात्र थियो, शङ्खको आवाज सुन्यो। झस्कँदा साबुनको पिरो आँखाभित्र पस्यो। उसले हतार हतार अनुहार धोयो। सर्वजित मास्टर साहब बाहिर निस्के। पवन र रमा गर्दन तन्काई तन्काई गुहारामको घरतिर हेरिरहेका थिए। मलामीहरू कमिलाको लस्कर झैँ हिँडिरहेका थिए। गुहारामको छोरो बिते जस्तो छ, सर्वजित मास्टर साहबले पवनलाई भने। म मलामी जान्छु, त बहिनीसित घरै बस, आज स्कुल जान पर्दैन। उनी मलामीको लस्करतिर कुदे। पवन र रमाले खेतका अलिअलि दगुरिरहेका सर्वजित मास्टर साहब र मलामीको लस्करतिर पालो पालो हेरिरहे। दाई, हामी पनि हेर्न जाऊँ न, रमाले पवनको हात समाई। फुच्ची बाले गाली गर्नुहुन्छ, जाम के गाली गर्नुहुन्न। मलामीहरू परै पुगिसकेका थिए। जेत्त पर्ला पर्ला। पवन रमाको हात समाउँदै दगुरियो। अलिपर पुगेपछि उनीहरूले दगुर्दै आइरहेको बसन्तलाई देखे। ऊ स्याँ स्याँ गर्दै नजिक आयो। गुहारामको छोरालाई बोक्सीले टोकेर मारे के हो रे, पवनले सुस्त भन्यो। बोक्सी बिरालो बनेर गाउँ डुल्छे अरे। बसन्तले मलामीहरूतिर हेऱ्यो। ती परै पुगिसकेका थिए। एक दुईजना बुढाहरू मलामीको पछि लागेका केटाकेटी धपाइरहेका थिए। उनीहरू अघि बढेनन्। गाउँबाट कोही नजाने रे स्कुल, पवनले भन्यो। बाले पनि नजा भन्नु भएको छ। स्कुल जानु नपर्ने कुरा सुनेर बसन्तलाई एक निमेषको खुसी लाग्यो। तर बोक्सी बिरालो बनेर टोक्न आउँछ भन्ने कुरा सुनेकाले ऊ निराश भयो। उनीहरू गाउँमा घुमिरहे। गाउँका पुरुष जति मलामी गएका थिए, त्यसैले गाउँ सुनसान थियो। सारा महिला पम्फाको आँसु पुछिदिन, छेउमा बसेर सुस्केर हाल्न, कहिलेकाहीँ रोए जस्तो गर्न गएका थिए। बाँसघारीमा हुत्ती खेलिरहेका कागको आवाज टाँटो भएर गाउँभरि फन्का लगाइरहेको थियो। रमालाई डर लागिरहेको थियो, त्यसैले पवनको हात जोडले समाएकी थिए। दाई, घर फर्किम, उसले भने। बाले गाली गर्नुहुन्छ। पवनले बसन्ततिर हेऱ्यो। बसन्तले अन्कनाउँदै भन्यो, आमै वनबाट आउने बेला भयो, म पनि घर जान्छु, भात पनि राम्ररी खा छैन। पवन र रमा घर फर्के। रमा कोठामा गए। पवन पिँढीमै ढल्कियो। अबेरपछि लामो हाई काट्दै नलतिर लाग्यो। अनुहारमा साबुन लगायो र उसले साबुनको फिज भिजबाट जीवारामलाई देख्यो। मुख चाँडै पखाल, उसले मधुरो स्वरमा भन्यो। एउटा जरुरी कुरा गर्नु छ। उनले नल चलाइदिए। पवनले हतार हतार अनुहार पखाल्यो। जीवारामले के कुरा गर्न खोजेका होलान्? उसले आँखी भुमा टाँसिएका पानीको थोपा पुस्दै जीवारामतिर हेऱ्यो। उनी भर्खरै मलामबाट फर्केको होला, थकित थिए, अनिद्राले आँखा सुन्निएका थिए, ओठ सुक्का थिए। यता आऊ, जीवाराम पवनको हात समाएर करसवारीतिर लागे। पवन तितेपातीका पात हेर्दै अक्मकाइरह्यो। मैले भनेको एउटा कुरा मान्छौ? जीवारामले इष्टकोटको भित्री जेबबाट सयका दुईटा नोट झिक्दै भने, मान्यौ भने म यो पैसा तिमीलाई दिन्छु। के कुरा? पवनले मसिनो स्वरमा सोध्यो। जीवारामले गम्भीर हुँदै उसका आँखामा हेरे। नोट समाएको हात उसको काँधमा राखे। नोट नाक नजिकै पुगेकाले होला, पवनले नोटको अनौठो बासना महसुस गर्यो। यति पैसा भयो भने त स्कुल छेउको सानो बजारमा मजाले खुवा, मुङफली, तरबुजा खान पाइन्छ, दुई तिन महिनासम्म, उसले सोच्यो। जीवरामले उसका आँखामा लोभ देखिसकेका थिए। उनले उसका कानका लोतिनेर तमाखु ठस्स गनाइरहेको मुख ल्याए र मन्त्र फुकेझै फुसफुसाउन थाले। जीवराम जति बोल्दै गए, पवनलाई भाउन्न भयो। उल्टी आउला जसरी घाँटी कोक्कायो। नाइ, उसले काँधबाट जीवरामको हात झड्कारिदियो। आऊ, त्यति भन, पैसा लैजाऊ, उनले भने। नाइ, म भन्दिनँ, पवनको आवाज रुन्चे भयो। मैले त्यस्तो देखेकै छैन। तपाईँहरूले जुठी आमालाई पिट्नुहुन्छ, मलाई बाले पिट्नुहुन्छ, हामी कसैलाई पिट्दैनौँ, मास्टरले तिमीलाई नै कुरेर बसेका छन्। पिट्दैनन्, जीवारामले मधुर स्वरमा भने। देखेनौ, कुहियारामका लोग्ने स्वास्नी कति रोछन्? तिमीले गएर त्यही कुरा भन्यौ भने उनीहरूको मन बुझ्छ। तिमी त कुरा बुझ्ने भइसकेका छौ, गाउँका मान्छेको ख्याल राख्नुपर्छ कि पर्दैन? साँच्चै जुठी आमालाई पिट्नुहुन्न? मलाई थाहा छ, तिमीहरू जुठी आमालाई खुबै माया गर्छौ, हामी केही गर्दैनौँ त्यत्रा मान्छेका अगाडि। नाइ, जुठी आमाले थाहा पाइन् भने रिसाउँछिन्, बन्ते पनि रिसाउँछ, सबैका अगाडि भन्ने होइन, दुई चारजना मात्रै हुन्छन्, सुटुक्क भन्ने हो, बाहिर हल्ला पनि हुन्न, कसैले थाहा पाउन्न, बसन्तले पनि थाहा पाउन्न, मैले दिएको पैसाले त्यसलाई पनि मिठाई खुवाउनु, अनि त्यो पनि खुसी हुन्छ। पवनले गोडाले भुइँ कोट्टाइरह्यो। हिँड जाम, कसैको डर नमान, जीवारामले उसको जाँगेको दाहिने गोजीमा नोटको चारिदिए। हात समाएर ताने, ऊ मुहनी लागे चाहिँ पछि लाग्यो। जीवारामले उसलाई घुइयारामको सुत्ने कोठामा लगे। दैलो बन्द थियो। कोठाको कुनामा मुडुलो टाउको गोरुङ्गो भारी बोकिरहेको घुइयाराम झोक्राइरहेको थियो। रने भित्तामा ढेसिएर बसेको थियो। त्यही छेउ सर्वजित मास्टर साहब उभेका थिए। शान्तिराम दैलो नेर उभेको थियो। पवन शिर झुकाएर सबैको बिचमा उभियो। उसका हातका औँला सुस्तरी काँपिरहे। नडरा, जे देखेको थिइस् भन, सर्वजित मास्टर साहबले उसको शिर सुमसुम्याए। उसले जीवारामले कानमा फुकेका शब्दहरू एक एक गरी सम्झ्यो र जादुगरको मुखबाट रुमालको लहरो निस्केझै उसको मुखबाट शब्दहरू निस्किरहे। एक दिनमा जुठी आमैकोमा गएको थिएँ। जुठी आमै त घरको कुनामा के पूजा गरिरहेकी थिइन्। सेतो लुगा लाएकी थिइन्। उनको कपाल फिजारिएको थियो। कपडाको सानो गुडिया बनाएर सेलो घोचिरहेकी थिइन्। के मन्त्र बरबराइरहेकी थिइन्। उनका आँखा पनि बिरालाका जस्ता कुहिरा भाथे। म डराएर भागेँ, कसैलाई पनि भनिनँ। साँच्चै देखेको होस्? सर्वजित मास्टर साहबले सोधे। कि अरू कसैले भन् भनेको हो? पवनको मुख प्वाक्क सुक्यो। भन्यो, मैले आफै देखेको। कोठामा एकैछिन मौनता छायो। मौनतालाई चिर्दै घुइयारामले सुख गर्यो। शान्तिरामले खुइए सुस्केर हाल्यो। रानेले मुठी कस्यो। देख्यौ मास्टर, जीवारामको आवाज चर्को भयो। सारा गाउँले मानेको कुरा तिमीले नमानेर हुन्छ? आखिर झाँक्रीले नै भनिसकेको जुठी बोक्सियो भनेर। सृष्टिका सारा रहस्य किताबमा मात्रै लेखेको हुन्न। तैपनि अहिलेको जमानामा, सर्वजित मास्टर साहब पुरा बोल्न पाएनन्। जीवारामले रोके। जमानामा कुरा छोडिदेऊ, तिम्रा सन्तान पनि बच्चै छन्, भनेको मान, तिमी चुप लाग्देऊ, अरू हामी गर्छौँ, कसो घुइयाराम? घुइयारामले दारा किट्यो। एउटो कुरो याद राख मास्टर, यो गाउँको रक्षा मैले गर्दै आएको हुँ, मै गर्छु। जीवारामले सर्वजित मास्टर साहबको अनुहारमा टिकेका आँखा रहनेतिर घुमाउँदै भने, कसो रहने त, यो गाउँको होइनस् त के भयो? यो गाउँ तेरा दिदी भिनाजुको हो, बोक्सीले तेरै भान्जालाई खाकियो। रहनेले नाका पोरा फुलाएर ड्याममा भित्तामा मुड्की बजार्यो। तिमी के भन्छौ शान्तिराम? शान्तिरामले मुन्टु हल्लायो। लौ त, अब जे निर्णय गर्नु छ गर्नुहोस्, सर्वजित मास्टर साहबले मसिनो स्वरमा भने। गाउँ एकातिर, म अर्कोतिर हुन्न, उनी पवनको छेउमा आएर भने। अब त घर जा। पवनले एकपल्ट सर्वजित मास्टर साहबका आँखाको उदासी हेरेर घोसेमुन्टो लाउँदै बाहिर निस्क्यो र घरतिर दगुर्यो। उसको आँखाभरि पछ्यौराले मुख छोपेको जुठियामाईको हाँसो आइरहेको थियो। उसको मन त्यसै भरङ्ग भयो। सोच्यो, उसले भनेको कुरा त्यही कोठाभित्र रहनेछ। जुठियामाईले थाहै पाउने छैनन्। दुई चार दिनपछि जुठियामाईकोमा गुँडको चिया खान गइहाल्नेछ। घर पुगेर उसले आँगनमा उभिएर 200 रुपियाँ कहाँ राख्ने होला भनेर सोच्यो। जुक्ति आइहाल्यो। पान्सामा पस्यो। सर्वजित मास्टर साहबले टुकी बनाउन ल्याएको सिसी कुनामा पल्टेको थियो। सिसीका आँखीमा च्यापेर ऊ करेसातिर लाग्यो। उसले नोटलाई बेरेर बिँडी जस्तो बनाएर सिसीको मुखबाट खसाल्यो। बिर्कोलाई बेसमारी कस्यो। एउटा तितेपाती उखेल्यो। मलिलो माटोलाई खोस्रियो र सानो खाल्डो बनायो। सिसीलाई खाल्डोमा राखेर माटोले पुर्यो र तितेपातीको बोट जस्ताको तस्तै गाड्यो। हात टकटकाउँदै नलतिर आयो। हात पखालेर एकछिन आँगनमा उभियो। घरभित्र पस्न मन लागेन, खेततिर लाग्यो। इँटाको अग्लो थुप्रोमा उभिरहेको कलुरामले उसलाई देख्यो, तर हात हल्लाएन। कलुराम आकाशतिर हिँडिरहेको थियो। बादलका टुक्रा टुक्री थिए र एउटा बादलको टुक्रा चढेर सूर्य हिँडिरहेको थियो। तर शीतलै थियो। तोरीका शिर सिमसुमाउँदै बतास हिँडिरहेको थियो। वैशाख जेठतिर भएको भए यति बेलासम्म कलुरामको निधारबाट पसिनाको धार निस्केर नाकको डाँडी छाती नाइटो हुँदै कछाडभित्र पसिसकेको हुन्थ्यो। उसले कछाडभित्र हात लागेर तिग्राका काप कनाउँदै एकपल्ट गाउँतिर हेऱ्यो। शङ्खको आवाज बत्तीदै इँटाभट्टातिर आइरहेको थियो। बहुतै नराम्रो भो काका, उबरबरायो। उइटाको थुप्रोबाट तल झर्यो। उसले एउटा लठी, हँसिया, पराल र माटोको घैला तयार पारेर राखेको थियो। उसले हँसियालाई कछाड बाँधेको बाबियोको डोरीमा अड्कायो। पराललाई दायाँको आँखीमा चाप्यो। लठी र घैला समाउँदै मसुरोले भर्खरै शिर ठडाएका फराकिला खेततिर हेऱ्यो। मसुरोबारीमा ठडिएका बुख्याचाहरू पनि चर्को गर्मीले मक्किसकेका थिए। छरी र घामले बुख्याचाका कपडा टुक्रा टुक्रा भइसकेका थिए। पराल पनि लत्रिन थालिसकेका थिए। काकाको नाक मेटिसकेको थियो। भैरे पण्डितको ओठ कहिले बजेका त दुवै आँखा थिएनन्। टाउको त चराले बिस्ट्यारे खत्तम। बुख्याचाहरू एकअर्कालाई हेरेर उदास भइरहे जस्तो लाग्थे। ऊ खेतको बिचमा पुग्यो। हँसियाले सानो खाल्डो बनायो। लठी गाड्यो। लठीको बिचमा पराल बाँध्यो अनि कपडाले बेर्यो। लठीको टुप्पामा घैला घोप्टाएर राख्यो। इँटाको टुक्राले कोरेर आँखा नाक र मुख बनायो। यो बुख्याचा अरू बुख्याचाभन्दा होचो थियो। उसले बुख्याचाको शिर सुमसुम्यायो। एकैछिन ठिङ्गा उभेर चारैतिर हेऱ्यो र काकाको बुख्याचा नजिक गयो। काकाको नाक बनाइदियो र सुस्तरी भन्यो, काका घुइयारामको बेटाको ख्याल राख। जुठियामै बत्तिँदै भुइँमा पछारिन्। उनको चिउडोले भुइँ छोयो अनि छातीले चिउडोबाट रगत बग्न थाल्यो। दाँतहरूमा घनले हिर्काए जस्तै भयो। उनी भाउन्न भएन। उनले केही सोच्न पाएकी थिएनन्। घुचुकमा फेरि लात्ती बजारियो, अर्को लात्ती पिठ्यूमा। बुढेसकालले नरम भएका हड्डीहरू भित्रभित्रबाट मसिनो आवाज आयो। उनले प्रहार थाम्न सकिनन्। ज्यानमै पिसाब फेरिन्। उनका आँखा अगाडिका दृश्य धमिला भइसकेका थिए। कानमा मधुरो गरी होहल्लाको आवाज आइरहेको थियो। उनले आवाज आएतिर हेरिन्। छाया जस्ता मानिस मात्र देखिन्। उनी अगेनामा दाउरा जोड्दै थिइन् गुँडको चिया बनाउन। पेटमा लसुनका दुईटा पोटी र एकमखोरा पानी बाहेक केही थिएन। त्यसै बेला उनले घुचुकतिरबाट आइरहेको रनेलाई देखिनन्। रनेले उनको घुचुक समाएको थियो र घिसार्दै बाहिर ल्याएको थियो। मलाई किन मार्न खोजेको? उनले हात जोडिन्। तँ बोक्सी, मेरो भान्जालाई खाइसैन। नरेले फेरि थप्पड लगायो। उनी घुप्लुक्क ढलिन्। आधा गाउँ जुठियामाईको आँगनमा उर्लिएको थियो। गाउँले कुतूहलपूर्वक उनलाई हेरिरहेका थिए। गुयाराम आँगनको छेउमा उभिएको थियो। ऊ चिल्ले माछालाई हेरे झैँ जुठियामालाई हेरिरहेको थियो। उसका आँखामा आगो थियो। बेला बेला दारा किर्दा उसका गालामा दाँतका छाप देखिन्थे। यो बोक्सीको कपाल मुडिदे, ऊ करायो। मेरो त्यति सानो छोरो कप्लकै खाएर आँडले। म बोक्सी होइन, जुठियामाईले हात जोडिन्। मुडिदे यसको कपाल। खोइ कालो मसो, यसलाई अझै गाउँ निकाला गर्नुपर्छ, नत्र यसले अरूका बच्चा पनि खान्छे। झकुलाल डराइरहेको थियो। उसको नाति पनि सानै त थियो। उसले छिमेकबाट जम्मा पारेका ब्याट्री हतार हतार फुटाल्न थाल्यो। ब्याट्रीको कालो धुलोलाई उसले तोरीको तेलमा मल्यो। उसका औँलाहरू काला हुँदै गए। रनेले कैँची र ब्लेड गोजीमा राखेको थियो। झिक्यो। उसले झोक्राएर बसिरहेको जुठियामाईको कपाल समायो। कपाल थोत्रो कुचो जस्ता थिए अलिकति। उनले कपालको सानो चुल्ठो बनाएकी थिइन्। त्यही चुल्ठो रनेले समायो। उनी छटपटाइन्। हात खुट्टा जोडजोडले यताउता पछार्न थालिन्। सानै छँदा उनी अमलाको रुखमन्त्र यसरी छटपटाएकी थिइन्। अमला टिप्न चढेकी थिइन्। अमलाको रुखको कमजोर हाँगा भाँचिएको थियो। उनको ढाडमा घनले हिर्काएझै भएको थियो। हजुरबा उनलाई ट्याप्प समाएर घरतिर दगुरेका थिए। रातभरि तोरीको तेल लगाएर ढाड मालिस गरिदिएका थिए। भोलिपल्टै एक झोला अमला टिपेर ल्याइदिएका थिए। तर अहिले हजुरबा थिएनन् उनलाई ट्याप्प समाएर दगुर्न। म बुढीलाई दया गर, म बोक्सी होइन। उनले आँसुले भरिएका आँखा चारैतिर डुलाइन्। पम्फालाई देखिन्। एक महिना अघि पम्फा तुलारामलाई लिएर पिपलको रुखसम्म आइपुगेकी थिए। त्यस दिन तुलारामले नयाँ जुत्ता लगाएको थियो, हिँड्दा चुइँ चुइँ गर्ने, रातो रङको माछाको चित्र भएको। ऊ त्यस दिन सकेसम्म धेरै हिँड्न चाहन्थ्यो। हिँड्दा जुत्ताबाट आउने आवाज सुनेर खितिति हाँसिरहेको थियो। इनारबाट फर्किँदा उनको पम्फासित भेट भएको थियो। उनले गाग्रो बिसाएर पसिना बतासमा सुकाउँदै पम्फासित लामै कुरा गरेकी थिइन्। अरूको आँखा नलागोस् भनेर आँखाको गाजर औँलाले छोएर तुलारामको गालामा कालो टिका लगाइदिएकी थिइन्। तपाईँ जस्तो मनको सफा यो गाउँमा कोही छैन जुठियाई, पम्फाले भनेकी थिए। सफामन भाकाले नै सफामन चिन्ने हो बाबै। जुठियामै हत्कलाले मुख छोपेर हाँसेकी थिइन्। पम्फा पनि हाँसेकी थिए, तर अहिले पम्फाका आँखाबाट तिर चलिरहेका थिए। सियो जस्ता उनको हृदयलाई घोपिरहेका थिए। जुठियामीले पम्फाको पाखुरा समाएर उभिरहेकी जैमेललाई देखिन्। अस्ति भर्खरै त हो जैमेली उनकोमा बिरेनुन लिन आएकी। जुठियामै असारे भा चाँडै आउँछन् उसले भनेकी थिए। चिन्ता नल्याउ, हामी छौ नि, म बुढी कहिले हिरिक्क हुने हो बाबै उनले भनेकी थिइन्। तिमीहरू छोरो त मनोबल छ, जैमेली मुसुक्क हाँसेकी थिए। अहिले भने जैमेली उनका आँखाबाट जोगिन पम्फाको काँध पछाडि छेलिए। जुठियामीले जीवरामलाई देखिन्। जीवाराम एक साथ अघि सुल्पा लिन आएका थिए। उनको सुल्पा फुटेको थियो। असारे कहिलेकाहीँ रहरमा तमाखु खान्थे, तर उनले दुई तिनवटा सुल्पा घरमा राखेका थिए। उनले सम्हालेर राखेकी थिइन्। उनले खैरो रङको टुप्पामा मसिना तर आकर्षक धर्काहरूले सिँगारिएको सुल्पा दिएकी थिइन्। जुठी, दुःख दे है तँलाई, जीवारामले सुल्पा समात्दै भनेका थिए। के को दुःख बाबै, मसित छ तपाईँलाई दिएँ, मसित नहुँदा तपाईँसित मागमला के भयो र, उनी हाँसेका थिए। अहिले भने उनी कहिले झकुलाल त कहिले शान्तिरामको कान फुकिरहेका थिए। रने बत्तिँदै उनको घरभित्र पस्यो, गाग्री लिएर आयो। उसले जुठियामाईको तालुमा गाग्री घोप्टायो। छरीमा रुझिरहेको फुल झैँ उनी काँपिरहन्। प्रचण्ड गर्मीमा चोटले आराम झैँ तातिरहेको उनको ज्यान अलिकति शीतल भयो। रन्किरहेका गाल अलिकति चिसा भए, तर पानीको मोटो धार अनुहारमा पर्दा उनलाई सासै फेर्न गाह्रो भइरहेको थियो। आत्तेर सासमाथि तानिन्, नाकभित्र पानी पस्यो। खोलामा कसैले टाउको डुबाइदिए झैँ आत्तिन्। उनी छटपटाउँदै जुरुक्क उठिन्। पानीले ज्यान भिजाएर होला उनलाई अलिकति शक्ति आए जस्तो लागिरहेको थियो। उनले दगुर्दै आँगनमा एक फन्का लगाइन्। वर्षौँ भइसकेको थियो उनले गाउन छाडेको। कहाँ जाने, कता जाने, केही थाहा थिएन। गाउँमा धुलाममै बाटाहरू धेरै थिए, तर उनको बाटो कतै थिएन जसले उनको हात समाएर दगुराउँदै असारेसम्म पुर्याउँथ्यो। उनी चितुवाको पन्जाबाट फुत्केको बाख्रोको पाठो झैँ आँगनमा उफ्रिरहन्। त्यही बेला छेउमा उभिएको घुयारामको दायाँ गोडा हावामा उचालिएर उनको कोखामा बजारियो। उनी भुइँमा पछारिन्। उनको अनुहार खजमजियो। आँखाबाट मसिनो आँसुको धार पानीले भिजेको गालामा हरायो। आँखा पर्लक्क फर्किए। आँखा अगाडि पातलो अँध्यारो पर्दा खस्यो। कसैले यो बक्सीलाई समात भनेको, रहने करायो। गोयारामले जुठियामैका पाखुरा समायो। काँचो माटोको मूर्ति झैँ ललाकलुलुक भइरहेको ज्यानलाई अलिकति माथि उठायो। रनेले कैँची समाएर समायो जुठियामैको चुल्ठो। कैँची चलायो, चुल्ठो भुइँमा खस्यो। रनेले कैँची चलाइरह्यो। हुरीमा झरेका पातहरू झैँ रौँहरू खस्न थाले। रनेले कैँची भुइँमा फालेर ब्लेड समायो। ब्लेड उनको तालुमा घस्रिन थाल्यो। ख्यार ख्यार
उडी जाऊ भने म पन्छी होइन, बस्नु एलै मन छैन, खसमको मोहनी लागेर हो कि होश मेरो एलै यहाँ छैन, उडी जाऊ।
उपन्यासकार बुद्धिसागरको फिरफिरेको बाह्रौँ अंशको वाचन पृष्ठ 233 सकिएको छ। आगामी साता 13 अंश लिएर आउनेछौँ। तपाईँलाई उपन्यासको वाचन अनि कार्यक्रम कस्तो लागिरहेछ? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन सक्नुहुन्छ विजय एफएम 101.6 गैंडाकोट नवलप्रासीमा। यस्तै तपाईँले सुनिरहनु भएको रेडियो मालिका एफएम 97.4 मेगाहर्जमा पनि सुझाव पठाउन सक्नुहुन्छ। आजका लागि कार्यक्रम कृति सौरभको निर्धारित समय सकिएको छ। आगामी साता फेरि उपस्थित हुनेछौँ। तपाईँको रात शुभ बितोस्। शुभ सपनीको कामना प्रविधिका क्षितिजसँगै सौभाग्य लक्ष्मी बिदा भएँ। शुभरात्री।
फेरी आउँछ कि ए नै आउँ।